पहला रुकू पूरे का पूरा कुरान के बारे में था, अब अगले रुकू में इस किताब की हिफाजत कैसे अल्लाह ताला ने की। ये दो मुख्तलिफ दुनियाएं नहीं है, ये कुरान अल्लाह का कलाम, ये कायनात अल्लाह का फ़िल। इस किताब की हिफाजत में सिर्फ ज़मीन वाले नहीं लगे हुए, आसमानों पे पहरे बिठाए गए। आइए देखते हैं अगली आयतों को। वलक जाल नाफिस समाई बुरूजन, और बेशक हमने आसमान में बुर्ज बनाए। बुरूज का लफ्ज़ बुर्ज की जमा है, बारा जीम इसका रूट है, बराजा उर्दू में भी ये लफ्ज़ आता है। इसका लफ्ज़ी माना होता है जहूर, किसी चीज़ का ज़ाहिर होना। तबरुज का लफ्ज़ भी इसी से है, जो औरत के इजहार ज़ीनत के मानों में इस्तेमाल होता है। सूरत अलहज़ाब में ये लफ्ज़ मौजूद है। यहाँ इस लफ्ज़ से मुराद सितारे हैं। लफ्ज़ी माने में इसके बड़े बड़े महल और क़िले भी आते हैं। अब यहाँ इससे मुराद आसमान के सितारे हैं। बस कहते हैं कि इससे मुराद वही 12 सितारे हैं जिससे लोग बाज़ दफ़ा अपने पैदाइश के दिन को जोड़कर किस्मत का हाल मालूम करते हैं, मसलन हमल, सौर, जोज़ा, सरतान, सुम्बला, असद, मीज़ान, अक्रब वग़ैरह। ठीक है ये सितारे हैं, लेकिन इसका किस्मत पे कोई है कि नहीं? लेकिन असल में अरब लोग इन सितारों से किस्मत मालूम किया करते थे। आज के दौर में लोग सितारों और सैारों से किस मौसम का हाल मालूम करते हैं, हा? तो अल्लाह ताला ने कहा कि ये सारी बातें जो हैं ये असल में हमारी हैं, ये सब कुछ हमने पैदा किया। तुम ज़मीन की चीज़ों के अगर मालिक बन भी जाते हो तो कोई बड़ी बात नहीं तुमने की, क्योंकि इन आसमानों के मालिक हम हैं, हमारे पास है ये सब कुछ, हमने इसकी हिफाज़त की है और हम इसके लिए आसमान पे बिठा देते हैं। असल में अगर आप कह सकें तो कह सकते हैं कि सितारे कौन हैं? इस कलाम, इस वही के पहले मुहाफिज। क्योंकि अगली आयतों को पढ़ने से बात वाज़े होगी, मैं पढ़ लेती हूँ फिर इंशाल्लाह आगे देखते हैं। पहला मकसद यहाँ बल्कि नोट कर सकते हैं, वलक़द जलना फिस समाई बुरूजम वज़य्यन्ना हलिन्नाज़िरीन, हमने आसमान में बुर्ज बनाए और हमने आरास्ता कर दिया, सजा दिया, जीनत दे दी आसमान को देखने वालों के लिए। लोगों को ये बड़ा खूबसूरत लग रहा होता है, ये किताब इतनी प्यारी है, इसी तरह आसमान भी बड़ा प्यारा है। और क्या है इन सितारों से काम जो लिया जाता, वह हफिज ना हा, और हमने महफूज कर दिया इसको, हिफाजत कर दी इसकी, मिनकुल्ली शैतान रजीम, शैतान मरदूद से, जो रांदा दरगाह है यानी शैतानों से हमने इसको महफूज रखा। कैसे? इल्ला मनिस तरक सम्आ, मगर जो कोई चोरी छुपे सुन ले। होता क्या है? फत बाहू शिहाबुम मुबीन, तो ताकुब करता है इसका एक रोशन शोला। यहाँ पे बात पूरी होती है। इसके बारे में आप पहले एक छोटी सी बात समझ लें, फिर छोटे छोटे अल्फाज जो इसके साथ हैं वो देख सकते हैं कि फरिश्ते आसमानों पे अल्लाह ताला से हुक्म सुनते हैं। पहली बात जहन में रखिए, जब वो सारे अल्लाह ताला से बात कर रहे होते हैं या सुन रहे होते हैं, उस वक़्त तो कोई उस बात को नहीं सुन रहा होता। मसलन बारिश होगी कि नहीं, बच्चा पैदा होगा, बेटा होगा, बेटी होगी। उसके बाद क्या होता है कि वो फरिश्ते जब थोड़ा सा नीचे उतरते हैं, वही बातें आपस में दो दो कर रहे हैं। इमेजिन कीजिए कि आप सब यहाँ बैठे हैं, हम एक क्लासरूम में, हम यहाँ जो बात कर रहे हैं कोई बाहर का तो सुन ही नहीं रहा, क्योंकि लोग अंदर आ ही नहीं रहे, अंदर नहीं आ सकते। आपने, मैंने, हमने या आपके दूसरे टीचर्स ने आपसे बात की, वो आपने और हमने सुनी। लेकिन अब जब आप यहाँ से उठ के जाती हैं बिलफर्ज़, और आप रास्तों में कोई बात करती हैं जो बड़ी बुरी बात है, और ख़ास तौर पर बात भी इतनी ऊँची करें कि दूसरे भी पलट पलट के देखें कि ये कौन गुजर रहे हैं यहाँ से। लेकिन उम्मीद की जा सकती है ना कि रास्ते में चल रहा चलता बंदा कोई आपके मुँह से कोई बात सुन ले। बस यही मिसाल इधर समझ लें, अल्लाह ताला की ज़ात आसमानों पे ऑर्डर्स देती है फरिश्तों को। अब वो फरिश्ते ही सुनते हैं, लेकिन बाद में जो करीब के फरिश्ते हैं इस आसमान दुनिया के, कोई बात अगर करते हैं तो शयातीन जो एक के ऊपर दूसरा, दूसरे पे तीसरा जाके बैठा होता है, वो ऐसी बातें सुनना चाहते हैं। और वो जाके ये बातें क्यों सुनते हैं? शयातीन नुमा जो जिन होते हैं, ताकि वो बातें काहिनों को बताएं। ये जो ज्योतिषी, काहिन, किस्मत का हाल मालूम करने वाले, ये लोग असल में इन शयातीन की मदद लेते हैं। पीछे हम जादू के टॉपिक पे पढ़ चुके कि जादू के लिए शैतानों की मदद ली जाती है, बिल्कुल इसी तरह वो इनके साथ लेके जाते हैं। अब होता क्या था कि शुरू में जब फरिश्ते ऐसे एक बातें करते थे तो शयातीन सुन लेते थे ऊपर से नीचे आते हुए बात। ये अलग बात है कि ऊपर जब जाते थे सुनते थे ना, तो आसमान से एक शोला पड़ता था उनको, आज भी पड़ता है, तो वो जलने लगते हैं। लेकिन बहरहाल जो बात ऊपर से सुनी होती है, जाते जाते वो दूसरे के कान में कहता है, दूसरा तीसरे के कहता है, और वो बात होते होते काहनों और ज्योतिषियों के साथ बिल्कुल एक सच में 100 झूठ मिला के पेश करने वाली कैफियत रखती है। उससे कभी बात सच हो जाती है, कभी गलत हो जाती है। शयातीन ने इसी काम की कोशिश की कब, जब नबी सल्लल्लाहु अलैहि वसल्लम की बासत हुई, तो अचानक उनको पता चला कि अब आसमानों पे पहरे लग गए हैं। इस कैफियत को यहाँ पेश किया गया कि तुम इस ज़मीन पे आने के बाद इस कुरान की क्या हिफाजत करोगे, हमने तो आसमानों पे पहरे बिठाए हुए हैं। शैतानों ने आपस में बात की कि आज दुनिया में कोई बहुत अहम वाक़या हुआ है, आज तक हमें इस तरह नहीं रोका गया था इधर आने में, ऐसे ही जैसे सब आके बैठे रहे बात करते रहे, लेकिन कोई अंदर आए तो कहो जी आप अंदर नहीं जा सकते, तो फौरन ज़हन में आएगा ना कि कोई ख़ास मीटिंग हो रही है, कोई बात हो रही है जो सबके सुनने की नहीं है। तो अल्लाह ताला ने उसी का तذکرہ पिछली आयत की रोशनी में कर दिया कि हम इसकी हिफाजत करते हैं। ये कैसी प्यारी किताब है कि अल्लाह ख़ुद इसकी हिफाजत करते हैं। अब यहाँ कुछ मुश्किल लफ्ज़ आए थे, उनको देख लीजिए। इस तरक़ा का लफ्ज़ जो है ये सीन रा काफ से है, चुराने के मानों में। पीछे हम पढ़ चुके सूरत मायदा में अस्सारिकु वस्सारे का, चोरी करने वाला मर्द और औरत। फिर इसी तरह लफ्ज़ आए शहाब और साकिब, ये दो लफ्ज़ हैं। शहाब का लफ्ज़ शहब से है, शीन हाबा, और साकिब भी सीन काफबा से। सकबा का जो लफ्ज़ है ना, ये असल में नकबा के मानों में। उर्दू में कभी आपने ये लफ्ज़ सुना है, फलां चोर आए और उन्होंने रात को नकब लगाई, दीवार तोड़नी होती है और उसके अंदर सुराख करके ले जाते हैं। अब ये शहाब मुबीन की जो बात है, साकिब का लफ्ज़ आगे आएगा इंशाल्लाह ताला, तो इससे मुराद वही हिफाजती बंदोबस्त है जो अल्लाह ताला ने किए इस कुरान पाक की हिफाजत के लिए, कि जब भी कोई इस तरह के काम करने की कोशिश करता है तो अल्लाह की ज़ात वहाँ शोले फेंकते हैं। कभी आपने उर्दू में ये बात सुनी होगी जी फलां जगह सितारा टूटा, देहातों में ख़ास तौर पे दिखता है होगा या जंगलों में, क्योंकि वहाँ नीचे रोशनियाँ कम होती हैं। जब वो सितारा टूटता है ना, तो असल में आप समझ सकते हैं कि वहाँ किसी शैतान को शोला मारा गया। अल्लाह के नबी सल्लम ने फरमाया कि सितारों से अल्लाह ताला ने तीन काम लिए, नंबर एक खूबसूरती है आसमानों की, नंबर दो रुजूमल लिशयातीन, शैतानों को रजम करने का काम उनसे लिया जाता है, और तीसरा काम जो है उसके साथ क्या होगा आप बताइए जी, सितारों से तीसरा क्या काम है जी आप बताइए, रास्ता दिखाना, शाबाश। अब इन तीन के अलावा अगर किसी ने कोई चौथा काम किया ना, तो उसने ज्यादती की, शिर्क की। इसीलिए फिर सितारों से किस्मत मालूम करना, लेना देना, कब कहाँ था सितारा, आपके सितारे गर्दिश में हैं, ये सब शिरकिया बातें हैं। इससे अपने आप को रोकना चाहिए, बचना चाहिए, कभी भी सितारे इधर उधर नहीं जाते। और इसी अमल को सूरत जिन में एक जिन ने भी बयान किया कि इन्ना कुन्ना नक़ुदु मिन्हा मक़ाइद लिस्समी फ़मन यस्तमील आना यजित लहू शिहाबर रसदा, कि हम बैठा करते थे वहाँ सुनने की नीयत से, लेकिन अब कोई सुनना चाहता है तो उसको वहाँ से शोला मारा जाता है। तो आप देखिए कि असल आयत फिर वही बात पीछे वाली कि कुरान की हिफाजत की आयत है। कैसा प्यारा निज़ाम है, अल्लाह ताला की सिक्योरिटी के निज़ाम का तذکرہ किया जा रहा है कि कितने खूबसूरत तरीके से इसको रखा है। यही तो वजह है कि आज तक इसके अंदर कुछ नहीं चेंज हो सका, ये लेती नहीं अपने अंदर किसी चीज़ को, कोई इसके अंदर छोटा सा ठप्पा लगाता भी है, आने वाले वक्तों में अल्लाह ताला उसको रुसवा कर देते हैं। इसके बाद अब फिर ज़मीन की कुछ कुदरतों का तذکرہ जो अल्लाह ताला ने पैदा की, कहा वल अर्द मदद ना हा, और ज़मीन को हमने फैला दिया, स्ट्रेच की हुई है ये ज़मीन बिल्कुल उसी तरह जैसे हम में से कोई बेडशीट बिछाते हुए पहले सीधी करके फिर किनारों से खींचता है ताकि उसके अंदर कोई झोल ना रहे। ये मद्दा या मुद्दू से है, मदद ना का लफ्ज़, कि हमने इसको बिल्कुल खींच के रख दिया और ये बिल्कुल स्ट्रेट अल्लाह ने बिछाई हुई है। आप सोचिए ज़रा, अगर हम ज़मीन पर चलते तो इस पर सलवटें पड़ती, जैसे बेड शीट बिछाएँ और बच्चे ऊपर कूदना शुरू कर दें, या आप जाके लेटें तो आपको ख़ुद ही अफसोस होता है, हाय इतनी अच्छी लग रही थी साफ़ सुथरी, अब इसमें झोल पड़ गए। ज़मीन में तो ऐसा कुछ नहीं है। वह अलकैना फ़ीहा रवासिया, और उस पर रख दिए बड़े बड़े बोझ। रवासिया का लफ्ज़ पीछे गुजर चुका, रासिया तुन की जमा, पहाड़ों का मानी है, کہ زمین کو کھینچا، پھر اس کے اوپر بڑے بڑے پہاڑ رکھے، کہ اتنے وزن کے باوجود بھی اس پہ رنکلس نہیں پڑتی، سلوٹیں نہیں پڑتی، یہ کون کرتا؟ اصل میں اللہ تعالیٰ ہمیں غور کی دعوت دے رہے ہیں کہ ذرا غور کرو، جس زمین پہ ساری زندگی گزار دیتے ہو، کبھی تم نے اس کو دیکھا کیسے اس نے اپنا دامن کھول کے رکھا ہوا ہے، کیسے اللہ کے آگے جھچی ہوئی ہے، اس کے حکم کی غلام ہے، بڑے بڑے پہاڑ اس پہ رکھے ہیں، ذرا نہیں ہلتی، تم کیوں تھک جاتے ہو؟ تھوڑا سا بوجھ تم پہ پڑ جائے دین کا یا اسلام کا یا اپنے ہی اپنی زندگی کے کاموں کا، تو تمہاری چیخیں نکلتی ہیں۔ قوام بتنا فی ہمن کلی شعیم موزون، اور ہم نے اگا دی ہیں اس میں ہر چیزیں اندازے کے مطابق۔ سبحان اللہ، ہر چیز ہے اس کے پاس لیکن اندازوں کے مطابق۔ اتنی خوبصورت رعایت ہے نا کہ اس کا حق نہیں بندہ ادا کر سکتا اگر چند سائنسی فگرز کو ساتھ نہ لے۔ آپ دیکھیے کہ یہاں لفظ موزون کا پہلے معنی سمجھ لیجئے، وزن سے ہے، واو زا نون اس کا روٹ ہے، یہ جو وہی لفظ ہے اردو میں ہم بولتے ہیں نا، وزن رکھنے والی چیز۔ اب اس کا ایک معنی تو ہے وزن، اور دوسرا اس کا معنی ہے موضوع، جیسے اردو میں کہتے ہیں نا یہ چیز بڑی موضوع ہے، یعنی مناسب مقدار میں ہے، معلوم اندازے کے ساتھ، حسب ضرورت، جتنی جس چیز کی ضرورت تھی اللہ تعالیٰ نے اتنی رکھی۔ آپ امیجن کر کے دیکھیں گے تو آپ کو پتہ چلے گا۔ آگے چل کے 21 آیت تک پڑھتے ہیں، پھر تھوڑی سی چیزیں آپ کے ساتھ شیئر کروں گی۔ کہا ہر چیز کو پورے اندازے کے ساتھ رکھا، یہ نہیں کہ بے تکے کام ہے، کچھ کبھی کچھ کر دیا، کبھی کچھ کر دیا۔ اسی کا ایک معنی کیا گیا کہ حکمت کے میزان پر تولا گیا ہر چیز کو۔ کسی کو بیٹا دیا تو اللہ کو پتا تھا اس کو بیٹا دینا ہے، کسی کو نہیں دیا تو اللہ کو پتا تھا نہیں دینا۔ کسی کو بیٹیاں دیں، کسی کی شادی کی، کسی کی نہیں کی، یہ اللہ کے فیصلے ہیں، حکمتوں کے فیصلے ہیں۔ کسی کو دولت دی، کسی کو نہیں دی، کسی کو لمبی عمر دی، تم مت فکر کرو، اللہ کو خوب اچھی طرح پتہ ہے کون کتنا سہار سکتا ہے، کس کا کتنا ظرف ہے۔ کس کو 10 بیٹے دیے تو اس کی اکڑی نہیں ختم ہونی، اور کس کو 10 دیے تو اس نے اللہ کے آگے جھکتے جانے، یہ اللہ کی کام ہے، تم فکر نہ کرو۔ وَجَعَلْنَا لَكُمْ فِيهَا مَعَايِش، اور ہم نے بنا دی یہ تمہارے لیے اس میں رزق کے سامان۔ اسی سے رزق لیتے ہو، مٹی ہے صرف، کوئی سونا بھی نہیں بچھا ہوا زمین پہ، اس میں سے اناج لیتے ہو، اسی مٹی میں سے سونا چاندی نکالتے ہو، ہیرے کی کانیں اسی مٹی میں ہیں نا۔ اللہ نے زمین کے اوپر نہیں رکھا، کہا پھاڑو اور نکالو، کوشش کرو، پھر تمہارے لیے کام ہوں گے۔ معاش جو ہے یہ معیشتن کی جمع ہے، اردو میں بھی یہ لفظ استعمال ہوتا ہے۔ کیا روٹ ہوگا اس کا؟ جی شاباش، عین جاشین، عیشا کا لفظ قرآن پاک میں آگے آتا ہے، فی عیشتر رادیا، عیشا، عیشا زندگی کو کہتے ہیں۔ تو معیشت جس کو اکنامکس کہتے ہیں انگلش میں، یہ کیا ہے؟ زندگی گزارنے کی چیزیں، جس میں ہمارے سارے پھر جابس اور ورکنگ تھنگ ساری آ جاتی ہیں، کہ اللہ تعالیٰ کہتے ہیں ہم نے تمہارے لیے یہاں معیشت کے انتظام کیے، کھانے کے، پینے کے، ساری زندگی جو تم یہاں استعمال کرو گے وہ تمہیں یہاں مل جائیں گی۔ وَمَلَّسْتُمْ لَهُ بِرَازِقِينَ، اور ان کے لیے بھی جنہیں تم روزی دینے والے ہی نہیں ہو۔ اپنی فکر کر لو تو بڑی بات ہے، تم دوسروں کو دے سکتے ہو۔ چڑیا کو رزق کون دے رہا ہے؟ چونٹی کو رزق کون دے رہا ہے؟ جنگل کے جانوروں کو کون دے رہا ہے؟ مچھلیوں کو کون دے رہا ہے؟ یہ سب اللہ کے کام ہے، تم کس کی فکر کر سکتے ہو؟ تم یہ گوشت اور سبزیاں اور پھل جو تمہیں دیے گئے صرف اپنے ہی استعمال کے لیے رکھ لو تو بھی بڑی بات ہے۔ اگر تمہیں جانوروں کو بھی پکا پکا کے کھانا دینا پڑتا تو تم کیا کرتے؟ سوچو صحیح۔ وَإِن مِّن شَيْءٍ إِلَّا عِندَنَا خَزَائِنُهُ، اور نہیں کوئی چیز مگر ہمارے پاس اس کے خزانے بھرے ہوئے ہیں۔ سب کے خزانے ہمارے پاس ہیں، ہمارے خزانوں میں کسی چیز کی کمی نہیں۔ انہی سے ساری مخلوق کے رزق کا انتظام ہو رہا ہے، ان کی ضروریات کی کفالت کی جا رہی ہے۔ تم تو اندازہ لگا ہی نہیں سکتے کہ یہ سلسلہ کب سے شروع ہوا، تمہیں تو یہ بھی نہیں پتہ کب تک رہے گا۔ ایک نامعلوم زمانے تک اللہ تعالیٰ نے خوراک کا انتظام کیا، قدرتی خزانوں سے ہو رہا ہے۔ تمہاری فیکٹریاں تو آج لگی ہوں گی، مخلوق تو کئی صدیوں سے پہلے کی ہے، اور اس کے پاس ہے بہت لیکن دیتا اندازوں سے۔ اب اگر آپ ان دونوں آیتوں کو اکٹھا کر کے دیکھیں تو کچھ چیزیں پتہ چلتی ہیں۔ پہلی بات یہ ہے، موزون لفظ کے ساتھ اگر دیکھیں کہ جس چیز کو جتنا ہونا چاہیے تھا اتنی ہے، مثلا چڑیا، اس کی شکل، اس کا حجم، اس کا وزن جتنا ہونا چاہیے اتنی ہے۔ आप में से जिसने भी बॉटनी या जोलॉजी थोड़ी सी पढ़ी है, आप जानते हैं कि जो परिंदे उड़ते हैं ना, उनकी हड्डियां अंदर से खोखली होती हैं, बिल्कुल लाइट वेट होते हैं। भला क्यों? अगर उनका वज़न ही हो जाए कई किलो का, तोड़ेंगे कैसे? क्या पता चला कि जिनको उड़ना होता है वो अपने आप को हल्का रखते हैं, ना वो दुनिया के अंदर अपने पाँव खुबोते हैं और ना अपने आप को सारा वक्त पालते पोसते हैं। एक तो जिस्मानी वज़न किसी का बढ़ सकता है ना, पैदाइशी भी हो सकता है किसी का, लेकिन अगर हकीकत में कायनात से सबक लेना चाहें तो आप देख सकते हैं कि हर एक को अल्लाह ताला ने वैसा ही बना दिया जैसा कि उसको होना चाहिए। इंसान भी हर वो चीज़ अपनी ज़ात में रखे जिससे उसके काम में कोई कमी ना आए। मसलन आप देखिए कि शेर को देखें कितना ऊंचा लंबा है, उसके दांत देखिए कितने बड़े होते हैं, हाँ, उसके अंदर मुंह के अंदर दांतों की कतारें होती हैं। अगर शेर बढ़कर हाथी के हुजम का हो जाए तो क्या होगा? और हाथी को आप कर दें चिड़िया का, नहीं कर सकते। अपने जिस्म को ही देख लें, आंखें जितनी होनी चाहिए कि उतनी है, कहते तो है ना आंखें मोटी अच्छी लगती हैं। इमेजिन करें ज़रा, एक इंसान का चेहरा बिल्कुल इतना ही हो जितना आमतौर पर होता है, और आंखें हों अंडे जितनी, भैंस जितनी आँख हो, कैसे लगे हम? हाथी जितनी आँख हमारी हो, इमेजिन तो करें, नाक हमारी हाथी जैसी होती थोथनी। अल्लाह ने जैसा रखा, हम इसी को सोचते रहते हैं, हाय पतली है, हाय मोटी है। शुक्र करो है तो सही कि कोई ऐसी भी औरत है जिसके मुंह पे नाक ही नहीं है। हाथ जितने होने चाहिए उतने ही है। आप इमेजिन करें, सीधा अपने आप को खड़ा करें, आप देखिए कि हमारे हाथ जहाँ अमूमन हमारे जो थाइज होते हैं वहाँ तक हमारे हाथ आते हैं। ज़रा सिर्फ इमेजिन करें कि हमारे हाथ भी लटक के पाँव तक होते हैं, कैसे काम करते हैं? हाथ ले कहाँ जाते हैं? पाँव देखें 1 फुट के हैं। अगर पाँव जितना आगे है हमारे टांग के, इतना ही बस पीछे भी होता, तो ये बड़े बड़े चप्पू गाड़ी में कैसे रखते? सोचें, ये अल्लाह की वो कुदरत है जिस पे गौर करें तो सुबहान अल्लाह, फतबारक अल्लाह अहसनुल खालिकीन। फिर आप देखिए कि इसके अंदर अल्लाह ताला ने जो रिस्क के इंतज़ाम किए हुए हैं, आपको पता है कि जो बड़ी बड़ी मछलियाँ होती हैं, जैसे शार्क मछली है, इसके मुंह में दांतों की, जैसे हमारे 32 दांत हैं ना, पहले अपने ही देख लें, अगर हमारे मुंह के ये दांत, इनकी जगह नोकों वाले दांत होते, कील होते मुंह में, तो खुद अपनी ज़ुबान ही अंदर छिल छुल चुकी होती। और अगर ये दांत ही ना होते तो उनसे पूछें बेचारे जिनके बाद में नहीं रहते, बाज़ वो सामने चीज़ रख के देखते रहते हैं कि हम खा नहीं सकते, बाज़ रोटी नहीं खा सकते बड़ी उम्र में, उबली हुई चीज़ें चावल दलिया बना के खाते हैं, हाँ, ये अल्लाह की ज़ात है ना। लेकिन अल्लाह की ज़ात ने जब किसी को कोई काम करवाना होता है ना, तो उसके लिए कैसा काम कराता है? शार्क मछली का नाम सुना होगा आपने, ये मछलियों को भी खाती है, बड़े बड़े अंदर जानवरों को भी खा लेती है, इंसानों को भी खाती है। कहते हैं कि इसके दांत जो है ना, इसके दांतों के बीच में गोश्त फंस जाता है थोड़ा सा। अब ये कैसे करे निकाले? अल्लाह ने एक और मछली को इसके मुँह में रख दिया, उसका नाम भी कुछ था, मेरे जहन से निकल गया। वो मछली हर वक्त इसके मुँह में जो दांतों में फंसा हुआ गोश्त है ना, वो निकाल निकाल के खाती रहती है। वमलस्तुम लहू बिराज़िकीन, किसने रिस्क खिलाना था उसको? ये अल्लाह की ज़ात है, कैसे काम करती है। फिर आप देखिए कि दीमक का नाम आपने सुना होगा। आपको पता है कि दीमक की जो फीमेल होती है ना, 1 सेकंड के अंदर मिलियंस अंडे देती है, मिलियंस, और उनमें से सिर्फ 500 अंडे जो है ना वो बाकी बचते हैं, और बाकी पहले वो ख़त्म हो जाते हैं, यानी मार देती है उसको। कहते हैं कि अगर वो अंडे ना ख़त्म होना तो ज़मीन पे कोई चीज़ बाकी ना रहे, सब को दीमक खा जाए। ये इंतज़ाम किसका है? हमारी फिज़ा में ऑक्सीजन है, हम सांस ले रहे हैं ना, ये देखिए तो ये अंदर ऑक्सीजन गई है, और ये बाहर निकाला तो ये कार्बन डाइऑक्साइड है। और ऑक्सीजन जो है ना, ये इसकी ख़ूबी क्या होती है कि ये जलाती है। हमारे एटमॉस्फेयर में ये 20% है। कहते हैं कि अगर 20 की बजाय ये 30% हो जाए तो कोई माचिस की तीली सिर्फ चलाए और पूरे घर को आग लग जाए, और इससे कम हो तो जो आग हम उड़ लगा रहे हैं वो लगनी वो लगेगी ना। कभी बैठ के सोचे ना तो बंदे की खोपड़ी घूम जाती है। इस कायनात के अंदर जो सितारा जहाँ, जो सैयारा जहाँ, वहीं पड़ा हुआ है। तुम अपने घर की चीज़ें नहीं सही कर पाते, डिसऑर्गेनाइज होती हैं, फिर ठीक करते हो, फिर कोनों में छुपा देते हो, इधर कर देते हो, उधर करते हो। कभी सोचो कि अल्लाह ने इस कायनात को कितने बेरे अंदाजे से रखा हुआ है, पानी की गहराई। इस पे तो वाकई किसी दिन आपको पूरा एक अलग लेक्चर देना चाहिए, ताकि उस रब के लिए दिल खुले। اس کی بڑائی کو محسوس کریں۔ اس نے ہمیں عمر دی تو صحیح دی، بچہ پیدا ہوتا ہے اگر پیدا ہوتی اس کے منہ میں دانت ہو تو ماں کا حال کیا ہو، آپ سوچئے۔ اللہ تعالیٰ نے جب دودھ کی ضرورت تھی تو صرف جبڑے دے دیے، کھاتا ہے تو ساتھ ہی دانت آتے ہیں، پھر 7 سال کا پھر وہ پھر دانت اگتے ہیں، کیونکہ اللہ کو پتہ ہے اس نے چاکلیٹ کھا کھا کے دانت خراب کر لینے۔ کوئی ماں کر سکتی اپنے بچے کا یہ انتظام؟ ہم کہاں پالیں گے بچے، ہم کہاں ان کی حفاظت کریں گے؟ اللہ تعالیٰ کہتے ہیں یہ ہم کرتے ہیں، وَأَرْسَلْنَا الرِّيَاحَ لَوَاقِحَ، اور البتہ ہم بھیجتے ہیں ہواؤں کو بارآور بنا کر۔ لَوَاقِحَ کا لفظ جو ہے یہ لَاقِحُن کی جمع ہے، لام قاف ہا اس کا روٹ ہے لقحا، بارآور کرنا جیسے فرٹائل کرنا، پریگننٹ کا معنی جیسے اردو میں آتا ہے نا انسانوں میں، بوجھ اٹھائے ہوئے کے معنوں میں۔ اور ریاح جو ہے یہ ریحن کی جمع ہے۔ یہ ہواؤں کی کون سی خوبی ہے کہ ہوائیں ادھر سے ادھر چیزوں کو لیتی ہیں۔ آپ کو پتہ ہے کہ پھول جو اگتے ہیں نا، اس کے اندر ہواؤں کا کتنا گہرا تعلق ہے۔ پھولوں میں مادہ بھی ہوتے ہیں اور نر بھی ہوتے ہیں۔ ہوائیں جو ہے نا مادہ پھول کا تخم، بیج، جیسے ہیومن بینگ میں جو انسان کی کا مادہ ہوتا ہے جس سے بچے کی تخلیق ہوتی ہے، اس طرح پھولوں میں بھی ہوتا ہے۔ یہ ہوائیں مادہ کے بیجوں کو اٹھا کے جا کے نر کے پھولوں پہ ڈالتی ہیں، اور نر کے لا کے مادہ پہ ڈالتی ہیں، تو پھر آگے سے نئے پھول پیدا ہوتے ہیں۔ کون کرتا ہم میں سے؟ کس کی طاقت تھی، کس کے اندر یہ طاقت تھی؟ اللہ تعالیٰ کہتے ہیں یہ ہم کراتے ہیں۔ کیسے ہواؤں کو لے کے جاتی ہیں، پانی کو لیتی ہیں۔ اگر ہوا نہ ہوتی نا تو بادلوں کے اندر، سمندروں کے اوپر جو بخارات بنتے ہیں، بادل بنتے اوپر پھر سمندروں پہ برس جاتے ہیں۔ آج سمندروں کی فیکٹریاں بادل پروڈیوس کرتی ہیں، ہوائیں وہاں سے اٹھا کے کیری کرتی ہیں، شپ کرتی ہیں ان کو کہاں، الا بلد میت۔ اللہ تعالیٰ اسی کی بات کرتے ہیں کہ فانزلنا من السماء ماء، ہم نے آسمان سے پانی اتارا، فاسقیناکموہ، پھر ہم پلاتے ہیں تم کو وہی پانی۔ کیسے وہ پانی جو سمندر کا تھا تو اتنا کڑوا کہ منہ پہ پڑے تو تکلیف ہونے لگے، اتنا نمکین کہ زبان چھلے، لیکن یہ ہواؤں کی وجہ سے وہی پانی کنڈینس ہو کے کیسے وہاں سے اٹھتا ہے اور جا کے دوسری جگہ میٹھے پانی کی صورت میں برستا ہے۔ آپ کو پتہ ہے کہ نمک نیچے رہ جاتا ہے اور پانی اوپر چلا جاتا ہے، سمندری نمک کبھی آپ نے دیکھا تو سمندروں کے کنارے ڈھیر پڑا ہوتا ہے، یہ کیسے ہے؟ پانی ویپوریٹ ہوتا ہے، اوپر چلا جاتا ہے، پیچھے نمک رہ جاتا ہے۔ کتنی فیکٹریاں لگی ہوئی ہیں، آپ ذرا اپنے مسئلے سوچیں، کوئی غم سوچیں اپنا۔ مثلاً آپ کو یہ غم ہوگا آج کیا پکانا ہے، 1 گھنٹہ لگے گا کھانا پکانے میں، سوچے۔ اور آپ کو کیا کرنا ہے، گھر صاف کرنا ہے، ہاں اور کیا کرنا ہے بتائیں، کوئی اور کیا کام کرتی ہیں عورتیں گھروں میں، کپڑے دھونے، مشینیں کرتی ہیں، ساری خام خام اپنے نام پہ لگا لیتے ہیں۔ چلیں اب آپ ذرا یہ 2 3 6 کاموں کی لسٹ لکھ لیں اپنی، تھنگس ٹو ڈو، جس کی وجہ سے آپ پریشان ہیں۔ اب آئیے ذرا کائنات کے کاموں پہ، کتنی فیکٹریاں آن کرنی پڑتی ہیں صبح اٹھ کے، ہمیں کرنی پڑتی ہے؟ سمندر کی فیکٹری کو آن کریں، ہواؤں کا بٹن دبائیں، بادلوں کا دبائیں، مچھلیوں کی خوراک کا انتظام کریں، چھپکلیوں کی کریں، کیڑوں کی کریں، مکوڑوں کی کریں، کا ومان تم لہو بخازنین، اور نہیں ہو تم ان کا ذخیرہ کرنے والے۔ ہار مان جاؤ، یہ اللہ کا کلام ہے، تم اس کا انکار نہیں کر سکتے۔ مت ستایا کرو اللہ کے نبی کو، دکھ مت دیا کرو کہ یہ معجزہ اتار دو، وہ اتار دو، یہ کر دو، وہ کر دو۔ اللہ کی ذات نے گھر بیٹھے ہر بندے کے لیے جب رزق کا انتظام کیا ہے، تو کیا اس نے ان کے لیے روحانی رزق کا انتظام نہیں کیا؟ یہ سب کچھ کر کے وہ اپنے بندوں کو اس بات کا یقین دلاتا ہے کہ میں تمہارا رب بھی ہوں اور میں الہادی بھی ہوں۔ تم سوچو کہ اتنا پانی تمہیں وہاں سے شپ کروانا پڑتا، ٹینکیوں کی ٹینکیاں، تو تمہارا تو سارا خرچہ اس پہ لگ جاتا۔ دیکھیے اللہ تعالیٰ کہتے ہیں بھائی سمندر میں پانی میں نے بنوا دیا، بادل بن چکے ہیں، جاؤ وہاں سے اب کوئی شپنگ کمپنی کو بلاؤ اور بادلوں کی ٹوکریوں کی ٹوکریاں بھر کے اپنے شہروں میں لے جاؤ اور برسا لو۔ اتنا خرچہ آ جاتا کہ کوئی بادل لینے پہ بھی ٹیکس لگا دیتا، لیکن اللہ کی ذات نے مفت میں دیا ہوا ہے، پہاڑوں پہ جما دیتے ہیں۔ اللہ کہتے ہیں ہے سب کچھ ہمارے پاس، تمہیں تھوڑا تھوڑا دیتے ہیں۔ امیجن کریں جب سے پیدا ہوئے آج تک کتنا کھانا کھا چکے ہیں، کتنا دودھ پی چکے ہیں، بل فرض اگر سارے کا سارا اکٹھا ہمیں دے دیا جاتا، بچہ پیدا ہوتا ساتھ ہی اس کے نام کا ایک کنٹینر آتا کہ یہ لو ساری عمر کا اس کا دودھ، کیا بنتا، کھانے کا کیا ہوتا؟ باسی ہوتا خراب ہوتا اللہ اتنا دیتا ہے جتنا دینے کی ضرورت ہے. اصل میں یہ سارے اسباب معیشت بیان ہو رہے ہیں کہ مت فکر کیا کرو روزی روٹی کی, اللہ دے دے گا. فیکٹریوں سے رزق نہیں آتا, سٹور سے رزق نہیں آتا, جاب سے رزق نہیں آتا. تم اللہ کو ناراض کر کے نمازوں کو چھوڑ کے جاب کرتے ہو. اللہ کی ذات تمہیں بتانا چاہتی ہے کہ میں گھر بیٹھے بھی تمہارے لیے یہ سارے کام کر سکتا ہوں, صرف تم غور کرو. وَإِنَّا لَنَحْنُ نُحْيِي وَنُمِيتُ وَنَحْنُ الْوَارِثُونَ, اور بے شک ہم ہی زندہ کرتے ہیں اور ہم ہی مارتے ہیں اور ہم ہی سب کے وارث ہیں. کیا کرنا ہے اتنا رکھ کے سب چھوڑ تو ادھر ہی جاؤ گے؟ جب دنیا میں اس نے سارا کچھ تیار کر دیا, جب سب کچھ کر رہے, تو تم اس کی وجہ سے دکھی کیوں ہوتے ہو؟ تم ان کے خازن نہیں ہو. خازن کہتے ہیں نا خزانچی کو, خازنین جو لفظ ہے نا, یہ خازن کی جمع ہے ادھر, کہ اللہ تعالیٰ کہہ رہے ہیں کہ جتنی ضرورت ہے کھا لو, استعمال کر لو. تم جمع کر بھی دو گے, وارث تمہارے پھر ہم نہیں بننا ہے. یقین کریں کہ اگر ہمیں اس بات کا یقین ہو جائے نا کہ جو کچھ یہاں جمع کر رہے ہیں نا, یہ سب ہمارے ہاتھ سے چلا جانا ہے, تو ہاتھ کھلے گا, پھر دینا آسان لگے گا. پھر ہم اپنی ذات کے لیے جس طرح خوشی سے لگا لیتے ہیں نا, کہ کیا فرق پڑتا ہے کہ ہم نے تو جی اسی لیے تو کماتے ہیں کہ کھانا ہے, اسی طرح ہمیں پھر اللہ کے بندوں کے لیے بھی دل کھلے گا. ان کی ضروریات کو بھی پورا کریں گے, ان کی تکلیفوں کو دور کریں گے, اللہ کے راستوں میں لگائیں گے. اور ایسا بندہ جو ہے وہ کر ہی کب سکتا ہے جب اس کو اس بات کا یقین ہو جائے کہ نحنی و نمیت, اس زندگی کا اگلا دروازہ جو ہے وہ موت کی طرف کھلتا ہے. آج جہاں ہیں کل دوسری جگہ ہوں گے. کائنات اتنی پیاری سجی سجائی اور کھول کے رکھی تمہارے لیے, یہ بھی نہیں کیا کہ سارے ایک ہی کام کرنا شروع کر دیں. ہر بندہ مختلف کام کر رہا ہے, ہر درخت پھل پھول مختلف کام کر رہا ہے. ایک جڑی بوٹی اس کی ایک تاثیر, ایک پھول کا دوسرا فائدہ, کوئی مچھلیاں ایک کا ٹیسٹ ایک, گوشت تمہیں دوسری جگہ مل رہا ہے, کہیں وائٹ میٹ ہے. کیا تمہارا دل نہیں چاہتا اس رب کے آگے سجدے کرو, اس کی کبریائی کے گیت گاؤ, اس کے آگے اپنا ماتھا رکھ دو, اس کے لیے اپنے آپ کو کھپا دو. تم اپنے لیے کھپ کے چلے گئے, کیا ہوگا, فائدہ کیا ہوگا تمہیں؟ اللہ کی ذات تمہیں اتنا کچھ دے رہی ہے, تمہارے لیے اتنا کچھ کر رہی ہے, کچھ اس کا حق سمجھو اپنے اوپر. وَلَقَدْ عَلِمْنَا الْمُسْتَقْدِمِينَ مِنْكُمْ وَلَقَدْ عَلِمْنَا الْمُسْتَأْخِرِينَ, لیکن ہم یقیناً جانتے ہیں ان کو بھی جو آگے بڑھ جاتے ہیں اور ان کو بھی جو بعد میں آنے والے ہیں. ایک تو اس کا معنی یہی بنے گا کہ جو نیکیوں میں آگے بڑھتے ہیں ان کا بھی ہمیں پتہ ہے, اور جو نیکیوں میں پیچھے رہنا چاہتے ہیں ان کا بھی پتہ ہے. کچھ تو بھاگ بھاگ کے نیکیاں کرتے ہیں, سابقون الاولون میں شامل ہو جاتے ہیں, اور کچھ ایسے ہیں جو پیچھے ہی رہتے ہیں کہ اب سارے ہی چل پڑے تو ہمیں بھی تبوک پہ جانا ہی پڑے گا. اللہ کو سب کا پتہ ہے, یہ تو ایک عام مفہوم بنتا ہے. لیکن اس مستقدمین اور مستاخرین کی کئی تفسیریں کی گئیں. پہلے لفظ کو دیکھ لیں, مستقدمین قاف دال میم سے قدما, لفظ سے سمجھ آ رہا ہے کہ آگے بڑھنے کا معنی ہے. اور مستاخرین آخر سے حمزہ خارا اس کا روٹ ہے, پیچھے رہنے والے. تو ایک تو اس کی تفسیر کیا ہوئی, مستقدمین سے مراد وہ لوگ ہیں جو ابھی تک پیدا ہو چکے ہیں, اور مستاخرین وہ ہیں جو اس ابھی پیدا نہیں ہوئے. ٹھیک ہے, تو مستقدمین سے مراد اموات یعنی مردہ لوگ بھی ہیں, اور مستاخرین سے مراد وہ لوگ ہیں جو ابھی زندہ ہیں. یہ بھی ایک تفسیر ہے. تیسری تفسیر کیا ہے کہ مستقدمین سے مراد امت محمدیہ سے پہلی امتیں ہیں, اور مستاخرین سے مراد امت محمدیہ ہیں. پھر چوتھی بات, مستقدمین سے مراد اہل اطاعت اور خیر ہیں, نیکیوں میں بڑھنے والے, اور مستاخرین پیچھے رہنے والے کون ہیں جو جنت سے پیچھے رہ جائیں گے؟ اہل معصیت, غفلت میں زندگی بسر کرنے والے. پھر اسی طرح ایک اور اس کی تفسیر کی گئی, مستقدمین سے مراد وہ لوگ ہیں جو نماز اور جہاد کی صفوں میں سب سے آگے ہوتے تھے, نیکیوں میں آگے آگے رہتے تھے, پہلے نمبر پہ اپنا نام لکھاتے تھے, وہ دیوان ہونا چاہتے تھے, دی فرسٹ ہونا چاہتے تھے. اور مستاخرین سے مراد ہیں جو پچھلی صفوں میں بیٹھتے ہیں, دیر سے اٹھنے والے, دیر سے کام کرنے والے, آخری رکعت میں جا کے جمعے میں شامل ہونے والے. سوچیں ہم کہاں کھڑے ہیں. اور اسی طرح مستقدمین سے مراد کہا گیا جو گزر گئے, وہ کون سے ہیں جو پیچھے چلے گئے؟ یعنی آدم علیہ السلام, اور بعد میں آنے والے دوسرے انسان، ساری مراد ہے اس میں کہ اللہ کی ذات سب کو جمع کرے گی، جنریشن آفٹر جنریشن جو ہوگے سب کو لائے گا۔ پھر اس میں اور کئی معنی ہیں، بعض کہتے ہیں کہ مستقدمین وہ ہے جو اسلام قبول کرنے میں جلدی کرتے تھے، اور مستاخرین جو تھے جو پیچھے رہ کے دیر میں جنہوں نے اسلام قبول کیا۔ پھر پہلے مرے گا کون اور کون بعد میں مرے گا، اس رنگ میں بھی دکھے۔ ہم بس اپنے لیے چیک کر لیں کہ نیکی کا موقع آتا ہے تو میں کہاں رہتی ہوں، آگے کے پیچھے، کیا پسند کرتی ہوں، زبردستی کے دل کی خوشی۔ بس یہی پتہ چلے گا بندے کو قیامت کے دن کہ کون بھاگ بھاگ کے کام کرنا چاہتا تھا اور کون پیچھے رہنا چاہتا تھا۔ اور آپ اللہ تعالیٰ کی وسعت کو محسوس کریں یا اس کے علم کو محسوس کریں کہ سب کچھ کر کے پھر سب سے آگاہ بھی ہے۔ ہم ایک سے دوسری برانچ کھول لیں، ہمیں پتہ نہیں چلتا دوسری جگہ کیا ہو رہا ہے۔ ہم ایک گھر سے دوسرا گھر بھی کو بنا لیں، یہاں ہیں تو پاکستان کے گھر کا نہیں پتہ وہاں کیا ہو رہا ہے۔ ایک سے دوسرا بچے کیوں نہ ماں کا پیدا ہو جائے تو ماں کو پہلے بچے کی ہوش ہی نہیں رہتی، پتہ چلتا ہے دوسرے کو تو پال رہی تھی پہلا بھوکا رہ گیا۔ لیکن اللہ کی ذات کتنی بڑی ذات ہے۔ حدیث میں آتا ہے کہ اگر لوگوں کو معلوم ہو جاتا کہ اذان کہنے اور نماز کی صف اول میں کھڑے ہونے کی کتنی بڑی فضیلت ہے تو تمام لوگ اس کوشش میں لگ جاتے کہ پہلی ہی صف میں کھڑے ہوں، اور سب کے لیے جگہ نہ ہوتی تو قرآن اندازی کرنی پڑتی۔ آج تو شروع میں آنے والے بھی پیچھے ہی بیٹھتے ہیں تاکہ ہل جل کر سکیں اور جب دل چاہے نکل سکے۔ نیکیوں میں آگے بڑھنا کتنا اجر ہے انسان کے لیے اس میں۔ اسی طرح ایک قول ہے کعب کا، کہتے ہیں کہ اس امت کے کچھ ایسے لوگ بھی ہیں جب وہ سجدے میں جاتے ہیں تو جتنے لوگ اس کے پیچھے ہیں سب کی مغفرت ہو جاتی ہے۔ اسی لیے حضرت کعب آخری صف میں رہنا پسند کرتے تھے کہ شاید اگلی صفوں میں اللہ کا کوئی بندہ اس شان کا ہو جس کی برکت سے میری مغفرت ہو جائے۔ یہ کسی کا قول ہے، حدیث تو نہیں ہے یہ۔ بہرحال دعا کریں کہ اپنا محاسبہ ہم کر سکیں، سوچیں اپنے آپ کو اپنی جگہ پہ رکھتے ہوئے، اور پھر اللہ تعالیٰ سے یہ دعا کریں کہ ہمیں نیکیوں میں آگے بڑھنے والا بنا دے۔ آیت 25 دیکھتے ہیں، وَإِنَّ رَبَّكَ هُوَ يَحْشُرُهُمْ، اور بے شک آپ کا پروردگار ہی انہیں روز قیامت جمع کرے گا، کیونکہ انہو حکیم علیم، بے شک وہ سب کچھ جاننے والا اور حکمت والا ہے، حکیم ہے۔ یعنی ساری چیزوں کو بنا کر ایسے ہی نہیں چھوڑ دیا، بلکہ وہ سب کو بعد میں قیامت کے دن جمع کرے گا اور پوچھے گا کہ اس دنیا میں کیا کر کے آئے ہو اور کس طرح کے کام تم نے کیے۔ یہاں پہ تلاوت سنتے ہیں،
وَلَقَدْ جَعَلْنَا فِي السَّمَاءِ بُرُوجًا وَزَيَّنَّاهَا لِلنَّاظِرِينَ وَحَفِظْنَاهَا مِنْ كُلِّ شَيْطَانٍ رَجِيمٍ إِلَّا مَنِ اسْتَرَقَ السَّمْعَ فَأَتْبَعَهُ شِهَابٌ مُبِينٌ وَالْأَرْضَ مَدَدْنَاهَا وَأَلْقَيْنَا فِيهَا رَوَاسِيَ وَأَنبَتْنَا فِيهَا مِن كُلِّ شَيْءٍ مَّوْزُونٍ وَجَعَلْنَا لَكُمْ فِيهَا مَعَايِشَ وَمَن لَّسْتُمْ لَهُ بِرَازِقِينَ وَإِن مِّن شَيْءٍ إِلَّا عِندَنَا خَزَائِنُهُ وَمَا نُنَزِّلُهُ إِلَّا بِقَدَرٍ مَّعْلُومٍ وَأَرْسَلْنَا الرِّيَاحَ لَوَاقِحَ فَأَنزَلْنَا مِنَ السَّمَاءِ مَاءً فَأَسْقَيْنَاكُمُوهُ وَمَا أَنتُمْ لَهُ بِخَازِنِينَ وَإِنَّا لَنَحْنُ نُحْيِي وَنُمِيتُ وَنَحْنُ الْوَارِثُونَ وَلَقَدْ عَلِمْنَا الْمُسْتَقْدِمِينَ مِنْكُمْ وَلَقَدْ عَلِمْنَا الْمُسْتَأْخِرِينَ وَإِنَّ رَبَّكَ هُوَ يَحْشُرُهُمْ إِنَّهُ حَكِيمٌ عَلِيمٌ۔